आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ। श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर सामर्थ्य नाममा आज पनि तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन तथा नमस्कार। प्रिय श्रोताहरू, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी मत्ती भन्ने पुस्तक त्यसको 14 अध्यायबाट देख्न गइरहेका छौ। सबभन्दा पहिले हामी यहाँ देख्नेछौ बप्तिस्मा दिने युहानाको मृत्यु। आउनुहोस् मत्ती 14 अध्याय 1 र 2 पद हेर्दै अगाडि बढौं। त्यस बेला गालिल प्रदेशका शासक हेरोदले येशूको कीर्ति सुने। तिनले आफ्ना भारदारहरूलाई भने, उनी बप्तिस्मा दिने युहाना हुन्, उनी मृतकबाट जीवित भएका छन्, यसै कारण शक्तिमा यी कामहरू उनीद्वारा भइरहेको छ। हेर्नुहोस् त कस्तो अन्धविश्वास। जब हेरोदले येशूको शक्तिको काम देखे, तिनी तुरुन्तै डर भय र अन्धविश्वासले भरिए। हेरोदले बप्तिस्मा दिने युहानालाई शिर काटेर मारेका थिए र अहिले उसलाई येशूसँग पहिचान गर्दछन्, एउटै देख्दछन्। हेरोदले विश्वास गरे कि युहाना मृत्युबाट बिउते छन् र उसको डर उत्तेजित अवस्थामा परिवर्तन भयो किनभने तिनी बप्तिस्मा दिने युहानालाई पूर्ण रूपमा नाश गर्न चाहन्थे। तिनले पहिले नै येशूको अग्रदूत युहानालाई मारिसकेका थिए र तिनी प्रभु येशू स्वयंलाई पनि मार्न तयारी गरिरहेका छन्। निम्न पदहरूले कसरी बप्तिस्मा दिने युहानालाई मारिए त्यसको विवरण प्रस्तुत गर्दछ। पद 3 र 4 हामी पढ्छौं, किनभने हेरोदले आफ्नो भाइ फिलिपकी स्वास्नी हेरोदियासको खातिर युहानालाई पक्री बाँधेर कारागारमा हालिदिएका थिए। युहानाले हेरोदलाई यसो भनेका थिए, तपाईले तिनलाई स्वास्नीको रूपमा राख्नु उचित हुँदैन। हेर्नुहोस्, बप्तिस्मा दिने युहानाले हेरोदको घृणित अनैतिकताको विरूद्धमा बोलेथे। तिनी सत्य कुरा बोल्ने भविष्यवक्ता थिए। यही कुराको रिसले हेरोदले तिनलाई झ्यालखानामा हाले। त्यति मात्र होइन, तर उसलाई मारे। पद 5 भनिएको छ, यसै कारण हेरोदले उनलाई मार्ने इच्छा गरेका थिए, तर जनतादेखि तिनी डराउँथे किनभने तिनीहरूले उनलाई अगमवक्ता ठान्थे। यहाँ हामी देख्छौ कि हेरोद जनताहरूदेखि डराए। 6 भनिएको छ, तर जब हेरोदको जन्मदिन आयो तब हेरोदियासकी छोरीले तिनीहरूका बीचमा नाचेर हेरोदलाई प्रसन्न तुल्याए। हेरोद अभिलाषा, विलासिता र काम बासनाले भरेका व्यक्ति थिए र यस समयमा आफ्नी भाइको पत्नीलाई अर्थात बुहारीलाई आफूसँग राखेको थियो र बप्तिस्मा दिने युहानाले यसको निन्दा गरेथे। अनि 7 हामी पढ्छौ, 6 र 7, तर जब हेरोदको जन्मदिन आयो तब हेरोदियासकी छोरीले तिनीहरूका बीचमा नाचेर हेरोदलाई प्रसन्न तुल्याए। त्यसो हुँदा तिनले त्यसलाई जे मागे पनि दिने शपथ खाएर प्रतिज्ञा गरे। उसले वास्तवमा केही भौतिक कुरा माग्छ होला भनी विचार गरेका थिए, तर हामी देख्दछौ 8 तर त्यसकी आमाले सिकाएकी हुनाले त्यसले भनी, बप्तिस्मा दिने युहानको शिर मलाई यही थालीमा दिनुहोस्। हेर्नुहोस्, हेरोद जति क्रूर दुष्ट व्यक्ति जति धेरै थिए त्यति नै त्यो उसको भाइको पत्नी जो अहिले उससँग छ दुष्ट चरित्रकी थिइन्। अहिले उनको युहाना प्रतिको रिस, क्रोध, क्रूरता र बदलाको भावनाले त्यो निर्दोष व्यक्तिको नाश भएको देख्न चाहिन् किनभने युहानाले उनलाई पनि दोष र निन्दा गर्न बाँकी राखेका थिएन। 9 पढ्छौ, तब राजा शोकित भए, तापनि आफ्ना शपथ र अतिथिहरूको कारण तिनले त्यसै गर्न हुकुम दिए। तिनी आफ्ना पाहुनाले प्रतिज्ञा गरेको कुरा पूरा गर्न सकिनन् भन्लान् कि भन्नेर डराए। 10 र 11 हामी पढ्छौ, र तिनले कारागारमा युहानाको शिर काट्न लगाए अनि उनको शिर थानमा ल्याएर त्यस ठिटीलाई दियो। त्यसले त्यो आफ्नी आमा कहाँ ल्याए। ओ, कस्तो दयनीय निराशको कुरा यहाँ छ। आजको समकालीन समाजको पनि तीव्र अभिलाषा हत्याको यो एक भाग हो। अनि 12 पढ्छौ, त्यसपछि युहानाका चेलाहरू आएर उनको मृत शरीर लगेर गाडे अनि तिनीहरूले गएर येशूलाई खबर दिए। युहानाका चेलाहरूले उहाँको लासलाई मागे र आदरपूर्वक गाडे। निम्न पदहरूमा हामी देख्छौ कि येशू त्यहाँबाट निस्किजानुभयो किनभने उहाँले थाहा पाउनुभयो कि हेरोदको डर उत्तेजित अवस्थामा परिवर्तन भएर उहाँलाई पनि नाश गर्न सक्थे। प्रभु येशूले यस व्यक्तिलाई जान्दथे र यो घटनाबाट अलग रहन चाहे किनभने उहाँको घड़ी अहिलेसम्म आएको थिएन। 13 हामी पढ्छौ, जब येशूले यो सुन्नुभयो उहाँ डुङ्गामा चढ़ी त्यहाँबाट अलग्गै एउटा एकान्त ठाउँमा जानुभयो। यो सुनेपछि भीड़ले शहरहरूबाट पैदलै पैदल उहाँलाई पछ्यायो। प्रभु येशू डुङ्गामा चढ्नु भएर गालिल समुद्रको पारी जानुभयो, तर जब भीड़ले यो सुने तब शहरबाट पैदलै पैदल उहाँका पछि पछि मानिसहरू लागे किनभने तिनीहरू उहाँलाई छोड्न चाहँदैनथे र अर्को पारीपट्टि उहाँलाई तिनीहरूले भेटे। यसले यो कुराको प्रकट गर्दछ कि उहाँ कति धेरै जनप्रिय हुनुहुन्थ्यो। अनि 14 हामी पढ्छौ, किनारा पुगेर त्यस ठूलो भीड़लाई देखि उहाँले तिनीहरूलाई ठिठाउनु भयो र तिनीहरूका बिरामीहरूलाई निको पार्नुभयो। उहाँले तिनीहरूलाई भगाउनु भएन, धपाउनु भएन, त ठिटाउनुभयो र तिनीहरूका बिरामीहरूलाई निको पारिदिनुभयो। त्यति मात्र होइन, उहाँले भोकालाई भोजन पनि पाउनुहुन्छ। पन्ध्र पदमा भनिएको छ, साँझ परेपछि चेलाहरू यसो भन्दै उहाँ कहाँ आए, त्यो निर्जन ठाउँ छ र दिन ढल्किसक्यो, भीड़लाई विदा दिनुहोस् र तिनीहरूले गाउँ गाउँमा गएर आफ्नो लागि खानेकुरा किनून्। मित्र, चेलाहरू प्रभुलाई अब के गर्ने हो भन्ने कुराको सल्लाह दिन प्रयत्न गरिरहेका छन्। तिनीहरूको सल्लाह चाहिँ भीड़हरूलाई पठाउनु थियो, किनकि रात पर्न लागिरहेको थियो। अनि सोह्र पदमा हामी पढ्छौ, तर येशूले तिनीहरूलाई भन्नुभयो, तिनीहरूलाई जान आवश्यक छैन, तिमीहरूले नै यिनीहरूलाई खान देऊ। तर अहिले येशू उल्टै पो चेलाहरूलाई भन्नुभयो, तिनीहरूलाई त्यसै पठाउनु हुँदैन, तिनीहरू जान आवश्यक छैन, तिमीहरूले नै तिनीहरूलाई खानाको व्यवस्था गरिदेऊ। यो एक असम्भवको आज्ञा थियो तिनीहरूको दृष्टिमा, यो एक किसिमको जाँच थियो। अनि सत्र पदमा हामी पढ्छौ, तिनीहरूले उहाँलाई भने, त्यहाँ हामीहरूसित पाँच रोटी र दुई माछा मात्र छन्। यहाँ समस्या के छ भने, चेलाहरू खालि आफ्नो परिस्थिति र समस्या मात्र हेरे, तर तिनीहरूले यो कुरा हेर्ने भूले कि अद्भुत कार्य गर्ने, असम्भवको सम्भव पार्ने परमेश्वर तिनीहरूको साथमा र तिनीहरूको बीचमा हुनुहुन्छ। आज यही नै समस्या हामी धेरै विश्वासीहरूको जीवनमा पनि छ, होइन र? हजुर, अठार पदमा भनिएको छ, तब उहाँले भन्नुभयो, ती म कहाँ ल्याऊ। मित्र, यो उत्तर मलाई धेरै राम्रो लाग्छ। उहाँ प्रभु हुनुहुन्छ र उहाँ हामीलाई भन्नुहुन्छ, तिमीहरूसँग भएका ती कुरा म कहाँ ल्याऊ। यदि हामी मर्कुसको पुस्तकमा हेर्छौ भने थाहा पाउँछौ कि तब चेलाहरूले रोटी र माछा येशूलाई दिए, पाँचवटा रोटी र दुईवटा टुक्रा माछा। त्यति खाना दुईजनालाई पुग्दो होला, तर पाँच हजार भन्दा अधिकलाई कहाँ पुग्ने त? अनि हामी पढ्दछौ उन्नाइसदेखि एक्काइस पदमा, उहाँले भीड़लाई घाँसमा बस्ने आज्ञा दिनुभयो र ती पाँच रोटी र दुई माछा लिएर स्वर्गीयतिर हेरी परमेश्वरलाई धन्यवाद दिनुभयो र रोटीहरू भाँचेर चेलाहरूलाई दिनुभयो र चेलाहरूले मानिसहरूलाई दिए। ती सबैले खाएर तृप्त भए र उभ्रेका टुक्राहरू तिनीहरूले बाह्र डाला भरि उठाए। स्त्रीहरू र केटाकेटीहरू बाहेक खानेहरू प्राय पाँच हजार पुरूषहरू थिए। हेर्नुहोस् मित्र, येशूले एउटा ठूलो आश्चर्य कर्म गर्नुभयो। ती पाँच रोटी र दुई माछा लिएर उहाँले भीड़लाई बाँडिदिनुभयो। ती भीड़हरूसँग पाँच हजार पुरूषहरू थिए र ती बाहेक अरू स्त्री र केटाकेटीहरू पनि थिए। सबैले खाएर तृप्त भए, अघाए र उब्रेका टुक्राहरू तिनीहरूले बाह्रवटा डालामा भरे। मित्र, मर्कुस दश अध्यायको सताइस पद अनुसार परमेश्वरको निम्ति सबै कुरा सम्भव छ, तर पहिले नै येशूले आफ्ना चेलाहरूसँग जे भएको थियो त्यो मागेर लिनुभयो। यसरी नै प्रभु येशूले हामीसँग जे जति छ त्यो पनि माग्नुहुन्छ। सायद हामीसँग धेरै छैन, म गरीब छु भनेर हामी भन्छौ, हाम्रो मण्डली पनि गरीब छ हामी भन्छौ, तर येशू भन्नुहुन्छ, तिमीसँग जे छ मलाई देऊ। अनि जब हामी उहाँको आज्ञा पालन गर्छौं र थोरै भए पनि हामीसँग जे जति छ त्यो अरूहरूलाई बाँड्न तयार छौं, तब उहाँले हाम्रो जति छ त्यसलाई लिनुहुनेछ र त्यसलाई चलाएर ठूलो काम गर्नुहुनेछ। यसकारण हामी आफूसँग भएको सरसमानतिर हेरेर यसो नभनौ, हामी त्यति धेरै मानिसहरूलाई खुवाउन सक्दैनौ, बरु हामी येशु र उहाँको शक्तितिर हेरौं। उहाँले नै तिनीहरूलाई खुवाउनुहुन्छ, उहाँले नै सबै कुराको चाँजो मिलाइदिनुहुन्छ। जब येशु खुवाउनुहुन्छ तब तिनीहरू सबै नै तृप्त हुनेछन् र आशिषहरू बाँकी पनि रहनेछ। मित्र, उहाँ भौतिक कुराको प्रदान गर्ने दाता परमेश्वर हुनुहुन्न, उहाँ आत्मिक आवश्यक र आत्मिक जरूरतमा मानसिक अवस्थामा हरेक आवश्यकताको जरूरतको पूरा गर्ने परमेश्वर पनि हुनुहुन्छ। मित्र, भीड़का मानिसहरूले भोजन खाइसकेपछि येशूले आफ्नो चेलाहरूलाई गलिल समुद्रको पारिपट्टि पठाउनु भयो र उहाँ एक्लै प्रार्थना गर्न जानुभयो। बाइस पदमा हामी पढ्छौ, यस प्रकार लेखिएको छ, उहाँले भीड़लाई विदा गर्नुहुँदा चेलाहरूलाई डुङ्गामा चढ़ी उहाँभन्दा पहिले पारिपट्टि जान लाग्नुभयो। उहाँले भीड़लाई विदा गर्नुहुँदा चेलाहरूलाई डुङ्गामा चढ़ी उहाँभन्दा पहिले पारिपट्टि जान लाउनुभयो। किन येशूले आफ्ना चेलाहरूलाई चाहिँ तुरुन्तै डुङ्गामा पसी उहाँभन्दा अघि अघि पारिपट्टि जाने कड़ा आज्ञा दिनुभयो? यसको बारेमा मत्तीले हामीलाई स्पष्ट गरिदिँदैन, तर युहानले त्यसको कारण हामीलाई बताउँछन्। युहाना 6:15 पदमा हामी पढ्छौं, यसकारण उहाँलाई राजा बनाउनलाई तिनीहरूले बलजपत गर्न आँटेका छन् भनी थाहा पाई येशु फेरि आफू एक्लै डाँडामा गइहाल्नुभयो। 23:24 पदमा हामी पढ्छौं, भीड़लाई विदा गरिसक्नु भएपछि उहाँ एक्लै प्रार्थना गर्न डाँडामा उक्लनुभयो। साँझ पर्दा उहाँ एक्लै त्यहाँ हुनुहुन्थ्यो, तर ढुङ्गा त्यस बेलासम्म किनारदेखि समुद्रमा धेरै टाढा पुगिसकेको थियो अनि हावा उल्टो बगेको हुनाले ढुङ्गा छालको चपेटामा परेको थियो। मित्र, प्रभु डाँडामा हुनुहुन्छ, एकान्तमा हुनुहुन्छ, प्रार्थनाको स्थानमा हुनुहुन्छ। अनि तल चाहिँ चेलाहरू गलिल समुद्रमा अन्धकारमा आँधीको चपेटामा परिरहेका छन् र तिनीहरू संकष्टको स्थानमा छन् र तिनीहरू त्यो संकष्टसँग संघर्ष गरिरहेका छन्। ओ मित्र, हाम्रो दिनको यो कस्तो तस्विर छ! हाम्रो प्रभु स्वर्गीयमा जानुभएर त्यहाँ नै अहिले विराजमान हुनुहुन्छ, तर तपाईँ र म चाहिँ तल यहाँ आधी रूपी संकष्टमा छौं। म यो दोस्रो पदलाई धेरै मन पराउँछु। भनिएको छ 25 पदमा, बिहान 3 बजेतिर उहाँ समुन्द्रमाथि हिँड्दै तिनीहरू कहाँ आउनुभयो। हालेलुया। अनि 26 पदमा हामी पढ्छौं, जब चेलाहरूले उहाँलाई समुन्द्रमाथि हिँडिरहेको देखे तब डराएर तिनीहरूले भने, यो त भूत हो, र तिनीहरू डरले चिच्याए। मित्र, तस्विर यो हो, हाम्रा प्रभु माथि डाँडामा हुनुहुन्छ र उहाँ आफ्ना चेलाहरू आँधीको चपेटाको मुनि परेको देख्नुहुन्छ र जोखिमसँग संघर्ष गरिरहेका छन् र उहाँ तिनीहरू कहाँ करिब बिहानको 3 बजे आउनुहुन्छ। जब तिनीहरूले उहाँलाई देख्छन्, तिनीहरू भन्छन्, यो त भूत हो, र तिनीहरू डरले चिच्याए किनभने तिनीहरूलाई भूत देखे जस्तो लाग्यो। अनि 27 पदमा हामी पढ्छौं, तर येशूले झट्टै तिनीहरूलाई यसो भन्नुभयो, साहस गर, मनै हो, न डराओ। मित्र, तुरुन्तै येशूले तिनीहरूलाई भन्नुभयो, मै हुँ, न डराओ। ओ, यस दयनीय परिस्थितिमा, संकटकालीन परिस्थितिमा यो कस्तो सान्त्वनाको कुरा! आज तपाईँ कस्तो किसिमको परिस्थिति मुनि हुनुहुन्छ, याद राख्नुहोस्, तपाईँको प्रभु मरेको छैन, तपाईँको प्रभुले तपाईँलाई त्यागेको छैन, तपाईँको प्रभुले तपाईँलाई भुलेको छैन। उहाँ भन्नुहुन्छ, न डराओ, मनै हुँ, म तिमीहरूसँग संसारको अन्तसम्म छु। अनि 28-31 पदमा पढ्छौ, पत्रुसले उहाँले भने, हे प्रभु, तपाईँ नै हुनुहुन्छ भने मलाई तपाईँ कहाँ पानीमाथि आउने आज्ञा दिनुहोस्। उहाँले भन्नुभयो, आओ। पत्रुस ढुङ्गाबाट ओर्लेर येशु कहाँ जानलाई पानीमाथि हिँड्न लागे, तर बतास जोडले चलेको देखेर तिनी डराए र जब डुब्नै लागे तब तिनले चिच्याएर भने, हे प्रभु, मलाई बचाउनुहोस्। तब येशुले झट्टै हात पसारेर तिनलाई समातिहाल्नुभयो र तिनलाई भन्नुभयो, ए अल्पविश्वासी, किन शंका गर्यो? भनिएको छ, पत्रुसले उहाँलाई भने, हे प्रभु, तपाईँ नै हुनुहुन्छ भने मलाई तपाईँ कहाँ पानीमाथि आउने आज्ञा दिनुहोस्। पत्रुस अति नै उत्तेजित व्यक्ति थिए, तिनी येशु कहाँ तुरुन्तै जान चाहन्थे। येशुले आऊ भन्नुभयो, तब पत्रुस पहिले साहसले भरिएर पानीमा टेके र पानीमाथि हिँड्दै येशुतिर बढ्न लागे, तर एकछिनपछि तिनको विश्वास डगमगायो। पत्रुसले आफ्नो आँखा येशुबाट तर्काए र समुन्द्रका छालहरूतिर हेर्न लागे अनि तिनी डुब्न थाले, तर येशुले तिनलाई समातेर डुङ्गामा ल्याउनुभयो। तब येशुले तिनलाई भन्नुभयो, ए अल्पविश्वासी, किन शंका गर्छौ? जब हामी पनि पत्रुस जस्तै हाम्रा आँखा येशुबाट फर्काएर तर्काउँछौ, हाम्रा दुःख र फिक्रीहरूतिर हेर्छौं, तब हामी हाम्रो अवस्था पनि त्यस्तै नै हुनेछ, हामी पनि डुब्ने अवस्थामा हुनेछौ। यदि येशु र उहाँका प्रतिज्ञाहरूमा विश्वास राख्छौं भने हामी यस जीवनका बतास र छाल रूपी समस्यातिर डराउने छैनौं, किनकि हामी येशुकोतिर आफ्नो नजर लगाएका हुनेछौं। अनि 32-33 भनिएको छ, जब उहाँहरू डुङ्गामा पस्नुभयो तब बतास थामियो, डुङ्गामा हुनेहरूले उहाँलाई दण्डवत गरे र भने, साँच्चै तपाईँ परमेश्वरको पुत्र हुनुहुन्छ। मित्र, हाम्रो प्रभुले आफ्नै जनहरूको निम्ति आश्चर्य कर्म गर्नुभयो ताकि तिनीहरू विश्वासको स्थानमा आउन्, परमेश्वरलाई भरोसा गर्न सकुन्, विश्वास गर्न सकुन्। अनि उही समयमा अहिले उहाँले महान काम यस कारणले गर्नुभयो ताकि चेलाहरूले उहाँलाई आराधना गर्न सकुन् र उहाँ नै परमेश्वरको पुत्र हुनुहुन्थ्यो भनी थाहा पाउन सकुन्। अनि 34-36 पदमा हामी पढ्छौं, पारि पुगेपछि उहाँहरू गणेशरेतको इलाकामा आइपुग्नुभयो, तब त्यस ठाउँमा मानिसहरूले उहाँलाई चिने, तब तिनीहरूले वरिपरिका इलाकाहरूमा खबर पठाए र मानिसहरूले रोगीहरू सबैलाई उहाँका ल्याए। तिनीहरूले उहाँका वस्त्रको छेउ मात्र भए पनि छुन पाऊ भनी उहाँलाई विन्ती गरे, र जतिले छोए तिनीहरू निको भए। मित्र, आँधी रोक्नु भएपछि उहाँले मानिसहरूको आवश्यकताको सेवा निरन्तर रूपमा गर्नुभयो। हजारौं मानिसहरू चंगाई भए। त्यसपछि हामी अध्याय 15 पनि हाम्फालिहालौं। यहाँ हामी सबभन्दा पहिले देख्नेछौ येशूले फरिसीहरू र शास्त्रीहरूलाई भर्सना गर्नुहुन्छ। 15:1-2 भनिएको छ, यरूसलेमबाट आएका फरिसीहरू र शास्त्रीहरू येशू कहाँ आए र भने, तपाईँका चेलाहरूले पुर्खाहरूको परम्परा किन भंग गर्दछन्? किनकि तिनीहरू खान अघि आफ्ना हात धुँदैनन्। हुन सक्छ तिनीहरूले मरूभूमिमा 5,000 जनालाई खुवाउँदा हातमा 2 रोटी खाएको देखे होला, अनि त्यहाँ पानी थिएन। अब ती फरिसीहरूले परम्परा पालनको विषय लिएर उहाँसँग अड्को थाप्छन्। तिनीहरूको परम्परा अनुसार भोजन गर्नुभन्दा पहिले हात धुनु पर्दछ। तिनीहरूले संस्कारीय शुद्धिकरणको उल्लेख गरिरहेका थिए। अनि 3 हामी पढ्दछौ, उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरू पनि किन आफ्नो परम्पराको खातिर परमेश्वरको आज्ञा भंग गर्दछौ? हेर्नुहोस् त, तिनीहरूले संस्कार वा रीतिले व्यवस्थाको उल्लंघन गर्न चाहिँ अनुमति दिन्थ्यो। अनि 4-5 हामी पढ्छौ, किनभने परमेश्वरले भन्नुभएको छ, आफ्नो बाबु र आमाको आदर गर, र बाबु वा आमाको विरूद्धमा दुष्ट कुरा जसले बोल्छ त्यो चाहिँ निश्चय मारिनु पर्छ। किनभने तिमीहरू चाहिँ भन्दछौ, जसले आफ्ना बाबु वा आमालाई भन्छ तपाईँले मबाट जे प्राप्त गर्न सक्नुहुन्थ्यो सो परमेश्वरलाई चढ़ाएको छु, त्यसले आफ्ना बाबुको आदर गर्नु पर्दैन। अमित्र, तिनीहरूले आफ्ना रीति थिति संस्कार मानेर परमेश्वरले दिनुभएको व्यवस्था कसरी उल्लंघन गरिरहेका थिए भन्ने कुराको नमूना यस पदमा येशु प्रभु दिनुहुन्छ। अनि 7-9 भनिएको छ, पाखण्डी हो, यसैयाले तिमीहरूको विषयमा ठिक्कै अगमबाडी बोले, यस जातिले मलाई ओठले मात्र आदर गर्छ तर तिनीहरूको हृदय मबाट चाहिँ टाढा छ, तिनीहरू व्यर्थमा मेरो उपासना गर्दछन् तर तिनीहरूका शिक्षा मानिसहरूले सिकाएका विधि मात्र हुन्। मित्र, यो तस्विर आज कति विश्वासीहरू हुँ भन्नेको जीवनमा पनि अति नै सत्य छ। 10-11, उहाँले मानिसहरूलाई आफू कहाँ बोलाउनु भयो र तिनीहरूलाई भन्नुभयो, सुन र बुझ, जे मुखभित्र पस्दछ त्यसले मानिसलाई अशुद्ध पार्दैन, तर जे मुखबाट बाहिर निस्कन्छ त्यसैले मानिसलाई अशुद्ध पार्छ। यहाँ येशूले सिकाइरहनु भएको महाशिक्षा नैतिक अपवित्रता हो, अनि जुन आत्मिक सम्बन्धमा पनि छ, शारीरिक सम्बन्धमा होइन। 12, यसपछि चेलाहरू आएर उहाँलाई भने, के तपाईँलाई थाहा छ फरिसीहरू तपाईँका कुरा सुनेर चिडिएका छन्। यसपछि निम्न पदमा अहिले येशू आफ्ना चेलाहरूतिर फर्केर यो वास्तविकताको बताउन थाल्नुहुन्छ। 14-20, तिनीहरूलाई छोडिदेऊ, ती अन्ध अगुवाहरू हुन्, अन्धाले अन्धालाई डोर्यायो भने ती दुवै खाल्डोमा पर्नेछन्। पत्रुसले उहाँलाई भने, हामीलाई यस दृष्टान्तको अर्थ बताइदिनुहोस्। उहाँले भन्नुभयो, के तिमीहरू पनि अझै अबुझ छौ? के तिमीहरूलाई थाहा छैन जे मुखभित्र पस्छ त्यो पेटमा गइहाल्छ र बाहिर निस्किहाल्छ? तर जुन कुराहरू मुखबाट बाहिर आउँछन् ती हृदयबाट निस्कन्छन् र तिनैले मानिसलाई अशुद्ध तुल्याउँछ। किनकि हृदयबाट नै खराब विचार, हत्या, परस्त्रीगमन, व्याभिचार, चोरी, झुटा, गभाई, निन्दा बाहिर निस्किन्छन्। यी कुराहरूले चाहिँ मान्छेलाई अशुद्ध पार्छन् तर हात नधोई खानाले उसलाई अशुद्ध पार्दैन। अमित्र, यो वास्तविकता तपाईँ र मैले पनि बुझ्न आवश्यक छ। यसपछि निम्न पदहरूमा हामी देख्छौ येशूले कनानी स्त्रीको छोरीलाई निको पार्नुहुन्छ। 21 भनिएको छ, तब येशू त्यहाँबाट निस्कनुभयो र टुरोस र सिदोनका इलाकातिर जानुभयो। अहिले हाम्रा प्रभुले इसरायलको राष्ट्र मुलुकलाई आफ्नो सेविकाईको अवधिमा पहिलो पल्ट छोड्नुहुन्छ र अन्य जाति मुलुकतिर जानुहुन्छ। तपाईँले यादै होला, जब उहाँले आफ्ना चेलाहरूलाई प्रचारको लागि पठाउनुभयो उहाँले आफ्नो इसरायलका मुलुकदेखि अन्य जातिको सीमा ननाङ्न आज्ञा दिनुभयो, तर येशूलाई इसरायलद्वारा इन्कार गरियो। तब त्यहाँ के हुन्छ? येशू स्वयं इसरायलको सीमा नाग्नुहुन्छ र अर्को महान सिद्धान्त स्थापित गर्नुहुन्छ। अहिले उहाँ अन्य जातिलाई ग्रहण गर्नुहुन्छ र उहाँको निमन्त्रण हे बोझ र परिश्रम दबेका हो, म कहाँ आऊ, म तिमीहरूलाई शान्ति आनन्द विश्राम दिनेछु। अनि 22-23 हामी पढ्छौ, त्यस इलाकाबाट एउटी कनानी स्त्री आएर कराउँदै भन्न लागि, हे प्रभु दाउदको पुत्र, म माथि दया गर्नुहोस्, मेरो छोरीलाई भूतले साह्रै सताएको छ। येशूले त्यसलाई केही जवाब दिनु भएन। उहाँका चेलाहरूले आएर उहाँलाई विन्ती गरे, यसले विदा गर्नुहोस् किनभने त्यो कराउँदै हाम्रो पछि लागिरहेछ। वास्तवमा तिनी पूरा अन्य जाति थिइन्। तिनले येशूलाई दाउदको पुत्र भन्न कति पनि सक्दैनथे। जब तिनले यसो भनिन् उहाँले तिनलाई उत्तर दिनु भएन। चेलाहरूले भने यसलाई विदा गर्नुहोस् किनभने त्यो हाम्रो पछि पछि कराउँदैछ। 24 पदमा पढ्छौ, उहाँले भन्नुभयो, म इसरायल जातिका हराएका भेडाहरूको निम्ति मात्र पठाइएको हो। यो उत्तर कठोर जस्तो लाग्छ तर त्यो सत्य थियो। उहाँ वास्तवमा पहिले यहुदीहरूको राजा हुनको निम्ति आउनु भएको थियो र उहाँ त्यस अन्य जाति स्त्रीलाई यो वास्तविकता थाहा पाएको चाहनुहुन्थ्यो। अहिले त्यस अन्य जाति स्त्रीको पुकार सुन्नुहोस्। 25 पदमा, तर त्यो स्त्री आएर उहाँको अघि घोप्टो परी र भनी, हे प्रभु, मलाई सहायता गर्नुहोस्। जब तिनले उहाँलाई दाउदको पुत्र भनी प्रकट गरी पुकार गरी, उहाँले भन्नुभयो, म इसरायलको घरानाको हराएका भेडाहरू बाहेक अरू कहाँ पठाएको होइन। तिनी अन्य जाति भएकोले गर्दा उहाँलाई तपाईँ दाउदको पुत्र भनेर पुकार गर्ने अधिकार थिएन, तर अहिले तिनी आउँछिन् र दण्डवत र आराधना गर्छिन्। उहाँलाई पुकार गर्दै हे प्रभु, त्यसपछि सहायताको भेक माग्छिन्। अहिले तिनी सहायता पाउँछिन्। 26 पदमा भनिएको छ, उहाँले भन्नुभयो, बालकहरूको रोटी लिएर कुकुरहरूलाई फालिदिनु ठिक हुँदैन। यो वास्तवमा अति नै कठोर कटु वचन हो। अनि 27 पदमा पढ्छौ, त्यसले भनी, हो प्रभु, तर कुकुरहरूले पनि त आफ्ना मालिकको टेबलबाट झरेको टुक्रा टुक्री खान्छन्। मित्र, यो स्त्रीले यो अपमान सहन गर्न राजी भइन् किनभने तिनले प्रभु येशूमा विश्वास गर्थिन्। अनि 28 पदमा हामी पढ्छौ, तब येशूले त्यसलाई जवाब दिनुभयो, ए नारी, तिम्रो विश्वास ठूलो रहेछ, तिमीले इच्छा गरे बमोजिम तिमीलाई होस्। त्यसको छोरी त्यही घडी निको भइहाले। मित्र, यस अन्य जाति स्त्रीको विश्वास देखेर हाम्रो प्रभु चकित हुनुभयो। उहाँले भन्नुभयो, म तिमीलाई सहायता गर्नेछु, म तिम्रो बोझ उठाउने छु। अनि त्यही नै उहाँले त्यस कनानी स्त्रीको बारेमा गर्नुभयो। अनि निम्न पदहरूमा देख्छौं भने येशूले निरन्तर थुप्रै मानिसहरूको रोगलाई चंगाई गर्नुभयो। यसपछि हामी 32-39 पदमा अर्को कुरा देख्छौं, येशूले 40,000 मानिसहरूलाई खुवाउनुभयो, भीड़लाई खुवाउनुभयो। पहिलो पटक जस्तै येशूले भीड़का मानिसहरूलाई ठिटाउनु भएको हुनाले उहाँले तिनीहरूलाई खुवाउनुभयो। यसपालि चाहिँ 40,000 मानिसहरू चाहिँ खुवाएका थिए र 7 रोटी थिए र उब्रेका टुक्राहरूका 7 डाला पनि थिए। यो भीड़ 3 दिनसम्म नखाइकन येशूसँग रहेका थिए। तिनीहरू परमेश्वरका वचन सुन्न आएका थिए, आफ्नो आत्माको लागि तिनीहरू आत्मिक खाना पाउन आएका थिए, अनि साथसाथै आफ्ना शरीरको लागि पनि परमेश्वरले तिनीहरूलाई खाना दिनुभयो। यहाँ हामी एउटा महत्वपूर्ण नियम देख्न सक्छौ, हामी पहिले नै परमेश्वरको वचन र उहाँको धार्मिकता खोजी गर्छौं भने हाम्रो शारीरिक खाँचाहरू पनि उहाँले पूरा गरिदिनुहुनेछ। तर हामी शारीरिक फाइदाको निम्ति मात्र ख्रिष्ट कहाँ आउँछौ भने हामी परमेश्वरबाट केही आशिष पाउँदैनौ। प्रभुले हामी सबैलाई धेरै धेरै आशिष दिउन्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात् सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98-470-35-679, 98-470-35-679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।